नमस्कार, कार्यक्रम नाली बेलीमा यहाँहरूलाई हार्दिक स्वागत छ। म सुरेन्द्र पालपाली। यो रेडियो कार्यक्रम प्रत्येक हप्ताको बिहिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म आधी घण्टा सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी सफलता, परिश्रम, चुनौती र अवसरसँगै जीवनका भोगाईले दिएको सिकाइका बारेमा कुरा गर्छौँ। खास गरी हरेक व्यक्तिसँग केही न केही सोचाइ, स्थिति, परिस्थिति हुन्छ। म तपाईँ लगायत सबैमा आआफ्नो काम, कर्तव्य र दृष्टिकोण रहेका हुन्छन्। तपाईँ हाम्रै जीवनको उकाली ओह्रालीबाट उठेका कुराहरूले हामी सबैका लागि मार्गदर्शन अनि प्रेरणाको स्रोत बनोस् भन्ने हेतुले तयार पारिएको रेडियो कार्यक्रम हो नाली बेली। आउनुहोस्, अब ढिलो नगरी आजको नाली बेली कार्यक्रम सुरु गर्न यहाँहरूबाट अनुमति माग्दै नाली बेली कार्यक्रममा आउनुभएका राजुराम सार्कीसँग कुराकानी गर्दैछौँ। समाजसेवी सङ्घ संस्थातर्फ पनि आकर्षित हुनुभएको र विभिन्न सेक्टरबाट अधिकार कर्मीका रूपमा पनि उहाँ चाहिँ चिरपरिचित हुनुहुन्छ। उहाँसँग आज हामी कार्यक्रम नाली बेलीमा कुराकानी गर्दैछौँ। स्वागत छ राजुराम सर यहाँलाई कार्यक्रममा।
धन्यवाद सुरेन सर, यो शुक्ला फाटा एफएममा यहाँले बोलाउनु भएकोले धन्यवाद।
सफलता पाउनका लागि विभिन्न चरणहरू पार गर्नुपर्छ, जुन चाहिँ मानिसहरूले विभिन्न समयमा गरिरहेका हुन्छन्। यहाँले पनि विगत अधिकारको क्षेत्रमा काम गरिरहनु भएको अनुभव, लामो समयदेखि समाजसेवी भइरहेको अनुभव बटुल्नु भएको छ, त आज नितान्त रूपमा राजुराम सार्कीलाई चिनाउनु पर्दा कुन हिसाबले तपाईँ आफू चिनिन चाहनुहुन्छ, चिनाउन चाहनुहुन्छ?
पक्कै पनि मान्छेलाई चिन्नको लागि धेरै आधारहरू, त्यस्ता भनौँ न त्यस्तो क्षेत्रहरू हुन्छन्। कहिलेकाहीँ आफै रनभुल्लोमा पर्छु, म के भनेर चिनिने? जुनसुकै प्लेटफर्ममा गए पनि अब हुन त अलिकति आफ्नो आफूले घमण्ड गरे जस्तो हुन्छ। तथापि मलाई लाग्छ भले मैले लक्ष्य हासिल गर्न त्यति सकेको छैन होला, तर पनि म सबै प्लेटफर्ममा अथवा सबै क्षेत्रमा आफू ठिकै छु जस्तो लाग्छ। तथापि भन्नै पर्दाखेरि अब एउटा दलितको तर्फबाट भएको भएर पनि अथवा भनौँ समग्र मानव अधिकारको हिसाबले पनि संरक्षणको पाटोमा जस्तै प्राकृतिक स्रोत व्यवस्थापनहरूमा पनि लगायत यो हिसाबले हेर्दाखेरि चाहिँ म एउटा एक्टिभिस्ट जस्तो अभियन्ता हुँ, तर सिक्दै गरिराखेको भनौँ न अधिकार स्थापित गर्नको लागि आफ्नो तर्फबाट केही गर्नुपर्छ अथवा आफ्नो सकेसम्मको प्रयत्न गर्नुपर्छ भन्नेबाट एउटा समाजको चाहिँ नि भनौँ न सुरुवातको चरणमा छु। म अहिले अग्रजहरूले देखाएको बाटोमा म हिँड्नको लागि तम तयार अवस्थामा रहेको राजुराम सार्की हो जस्तो लाग्छ।
राजुजी, खास गरी अब यहाँको व्यक्तिगत कुरा गर्नुपर्दा, खास गरी तपाईँ यहाँ आएको कति भयो, तपाईँको नितान्त व्यक्तिगत कुरालाई पनि केही कार्यक्रममा हामी जोड्न चाहन्छौँ, के भन्नुहुन्छ?
मेरो जन्म विक्रम सम्वत 2044 साल फागुन 11 गते बैतडी जिल्लाको श्रीकोट गाविसमा भएको हो। मेरो आमा देवादेवी भुल र बुवा गणेश भुलको म माइलो छोराको रूपमा जन्मेको हो म। र तत्पश्चात जब मेरो जन्म भयो, जन्म हुँदै गर्दा अब त्यहाँ विभिन्न खालका त्यतिखेरका पुरातनवादी चिन्तन सोचका कारणले विशेष गरेर बुवा भनौँ, उहाँ पनि अलिकति उहाँ हामीलाई सुनाउनु हुन्थ्यो कि बुवा तपाईँ अरू हामीसँगैको पहाडमै बस्नुभयो, बैतडीमै तपाईँ किन त्यहाँबाट बसाइ सरेर आउनुभयो भन्दा उहाँले सुनाउनु हुन्थ्यो त्यहाँ मैले मेरो स्वभाव त्यहाँ चाहिँ खप्न सकेन। अब त्यहाँ एक दिनको कुरा हो रे, उहाँ चाहिँ गोरु जोत्नको लागि मेरो त्यतिखेर बाजे हुनुहुन्थ्यो अरे, उहाँले भनेअनुसार ल बाबु तँ गएर त्यो फलानुको गोरु जोत्दै अथवा एक हल गोरु लगेर त्यहाँ चाहिँ जोत्नुपर्छ भन्दाखेरि त्यहाँ जोतेर आएर घर फर्किएको अवस्था दोस्रो दिन पनि भनेछ। फेरि त्यो गर्दै गर्दा उहाँले चाहिँ के भनेछ भने तैँले टाइम पुरा नभइकन चाहिँ गोरु घर लैजाने, पुरै खेत जोत्नुपर्छ भन्दाखेरि बुवाले चाहिँ बुवालाई धेरै झोँक चढेछ अनि त्यहाँको श्रीकोट गाविसबाट हाटपुर्चुनी जाने एउटा सडक छ अहिले, त्यो मिन्नुलाई ठ्याक्कै थाहा भएन मलाई, त्यस्तै ठाउँ भन्छ त्यहाँ चाहिँ एउटा सानो लाठीले त्यो गोरु चुट्ने लाठी जुन हुन्छ त्यसैले नै त्यो समथिङ नाम नतोको उहाँको म समथिङ एकजना गैर दलितै हुन् उहाँलाई पिटेको रहेछ। उहाँले त्यो दिनदेखि नै उहाँमा त्यो विद्रोह जागेर उहाँ त्यसकै सेरोफेरोमा रह्यो। त्यस कारणले बैतडीबाट कञ्चनपुरमा बसाइ सरेको हो बाबुहरू
भनेर
40 सालतिर उहाँ आउनुभयो यहाँ र हामी विशुद्ध बसाइ चाहिँ नै घरै बनाएर चाहिँ हामी 45 सालदेखि बसेको।
तपाईँ म दलित हुँ भन्नु कतिको चाहिँ स्वाभाविक मान्नुहुन्छ?
मानव पहिलो हो जस्तो लाग्छ मलाई, यद्यपि सबैलाई लाग्ला त्यो, तर हामी दलित वर्गको मान्छेलाई विशेष गरेर म मानव हो भन्नको लागि अलिकति झस्किनुपर्छ र त्यो भित्र हिँड्दै जाँदा खोज्दै जाँदा म दलित हो भनेर भन्दाखेरि कतिपय कुराहरूमा मान्छेमा हेजिटेसन, हिचकिचाट, त्यो खालको चाहिँ हीनताबोध पनि नभएको होइन। तथापि मेरो व्यक्तिगत राय म दलित हो भनेर म गर्व गर्छु। गर्व गर्ने अरू थुप्रै कारणहरू होलान्, तथापि त्यो भित्रका केही कारण म यहाँलाई साट्न चाहन्छु। मैले केही छिन अगाडि यहाँलाई बुवाको कहानी सुनाएँ, त्यति गर्दै गर्दा पनि त्यति सङ्घर्षका बावजुद पनि हामी कहिल्यै भोको मरेनौँ, कहिल्यै कसैको अगाडि गएर हात पसारेनौँ र पनि अहिले यहाँसम्म पुगेकै छौँ। तथापि हामीसँगै हिँड्ने हिजोको गैर दलितहरू पनि उहाँहरू अब तथाकथित सम्भ्रान्त वर्ग के केले सम्बोधन गर्छन् त्यो शब्द अहिले म ठ्याक्कै प्रयोग नगरौँ, उहाँहरूको सुविधा सम्पन्न सबै कुरामा पहुँच भएर पनि उहाँहरूभन्दा म कम छैन जस्तो लाग्छ। त्यसैले पनि म दलितमा गर्व गर्छु। हिजोका विभिन्न खालका सङ्घर्ष मेरो पुर्खाहरूले गर्नुभयो, उहाँहरूको चाहिँ सङ्घर्षका बावजुद जुन हामीले केही कुराहरू अवसर सिक्ने अवसर पायौँ र यद्यपि अहिले पनि हामीले सङ्घर्ष नगरिराख्या भन्ने चाहिँ हुँदै होइन, धेरै खालका केही स्वरूपहरू फरक छन्, सङ्घर्ष धेरै गर्नु परिराखेको छ र मान्छे हौँ भन्नको लागि कहीँ न कहीँ अहिले सोच्नुपर्ने बाध्यता छ दलितको लागि मेरो विचारमा। त्यसैले दलित हुँ भन्नमा चाहिँ त्यस्तो साह्रो गाह्रो मान्नुपर्ने कुरा म देख्दिनँ। दलित हुँ भन्दाखेरि मलाई लाग्छ अन्य जातिहरूभन्दा कुनै जाति हामीभन्दा सानो छ त म भन्न चाहिनँ, तर हाम्रो पुर्खाले गरेको त्याग तपस्या र इभन हामीले अहिलेसम्म गरेका गतिविधिहरू सङ्घर्षका जुन चरणहरू छन् त्यसलाई यदि केलाएर हेर्ने हो भने दलित हुँ भन्नमा हिचकिचाउनु पर्छ जस्तो मलाई लाग्दैन, गर्व गर्नुपर्छ। त्यसैले दलित भन्दाखेरि म चाहिँ खुसी हुन्छु।
तपाईँले अहिलेसम्मको यो पिरियडमा जहाँ चाहिँ अधिकार कर्मीका रूपमा विभिन्न सङ्घ संस्थातिर पनि आबद्ध भइरहेको अवस्था छ होइन भने यति धेरै कुराहरू गर्न कतिको समय मिलाउनुहुन्छ?
ठ्याक्कै भन्नुपर्दा म हेर्नुहोस् प्लानमा त्यति धेरै विश्वास गर्दिनँ, मेरो व्यक्तिगत स्वभाव हो यो। धेरै मान्छेहरूले भन्नुहुन्छ मलाई कि यो मान्छे बडा विचित्रको छ, कहिलेकाहीँ समयमा पुग्दैन, कहिलेकाहीँ मतलब यो प्री प्लानहरू हुँदैन भन्ने पनि मलाई आरोप नलाग्या होइन, त्यो छ त्यो कमजोरी पनि होला भोलि म त्यसलाई नकार्न म सक्दिनँ। तथापि म यो गर्छु भनेर प्री प्लान गरेर त्यो धेरैजना खारिएर कुनै कुरा गर्नुपर्छ जस्तो मलाई लाग्दैन, किनभने मेरो व्यक्तिगत आचरणको कुरा गर्दैछु म, मैले यही नै गर्नुपर्छ, यो मात्रै मेरो अन्तिम लक्ष्य हो भनेर म त्यसरी लाग्ने अथवा मेरो त्यस्तो ठ्याक्कै यसरी नै आजकै कुरा गर्दाखेरि पनि अब यो खबर पाइसकेपछि यो सूचना पाइसकेपछि मैले तु एक्सन के भन्छ त्यसलाई अब यो गर्नुपर्छ त्यो गर्नुपर्छ होइन सिधै। अहिले पनि मेरो अरू अरू कुराहरू पनि थियो, कामहरू थियो, सडक नाटकका कुरा, अब यो महिला हिंसा सम्बन्धीको अनि त्यो तिजको अवसर पारेर त्योभन्दा पूर्व सन्ध्यामा केही तयारीहरू गर्नुपर्ने थियो। उहाँहरू यद्यपि रिसाउनु भएको होला, भले म भोलि गएर उहाँलाई चाहिँ त्यो सम्झाउँला, तर पनि प्री प्लान गरेर यो नै गर्नुपर्छ भन्ने खालको ठ्याक्कै मेरो स्वभाव चाहिँ छैन। सकारात्मक कुरो जे देख्यो त्यसमा चाहिँ म पछि पर्दैन।
जीवन धान्नको लागि के कुराको आवश्यकता पर्छ?
पक्कै पनि जीवन धान्नको लागि केही न केही आधार हुनै पर्छ, चाहे राजनीति गर्ने मान्छे होस्, चाहे समाजसेवी होस्, अथवा जुनसुकै वर्ग तह तब्कामा किन नहोस्। तर हाम्रो सन्दर्भमा कुरा गर्दाखेरि म जस्तोको लागि त अझै एउटा चुनौतीको विषय पनि छ। झन् दलित घरधुरीमा जन्मेर म समाजसेवा गर्छु अथवा राजनीति गर्छु वा विभिन्न अधिकारका क्षेत्रमा म पैरवी गर्छु भन्दाखेरि अझै धेरै चुनौतीहरू छन्। तर पनि यदि हामीले काम गर्दाखेरि एउटा हाम्रो बैतडीको भाषामा उखान छ, ऐप भन्छ, एउटा शब्द छ उखान भन्दा पनि, त्यो ऐप नमान्ने भने आफूलाई मतलब कि भनौँ न एक खालको म सानो हुँ, एकदम काम गर्दाका बखत कुनै पनि कामलाई यो सानो हो यो ठुलो हो भन्ने खालले यदि ढङ्गले हेरेनौँ भने पक्कै पनि अहिले पनि ममा भएको शिल्प कलाहरू प्रयोग गरेर म विशेष गरेर सामुदायिक वनको सेक्टरमा भनौँ उहाँहरूका चाहिँ खाता पत्तादेखि लिएर त्यो खाता राख्ने सिस्टम अनि त्यो बजेट बनाउने सिस्टमका कुराहरू सहजीकरण गर्ने कुराहरूमा यदि मैले प्रोफेसनल्ली काम गर्ने हो भने म दिनको 2-3 हजार रुपियाँ त मजाले कमाउन सक्छु। एउटा पार्ट भयो त्यो भने त्यसै गरी अन्य क्षेत्रमा पनि धेरै छ काम गर्नु, मजदुरी गरेर पनि कमाउन नसकिने कुरो होइन, त्यो सकिने कुरो भयो। अहिले जुन क्षेत्रमा म छु, अस्ति पनि भर्खरै म चितवनबाट फर्केँ, तालिममा बोलाएको थियो हरियो वनको उसमा भने अहिले हाम्रो एक खालको सञ्जाल नभएको होइन, सञ्जाल भएको छ, विभिन्न खालका कुराहरू भएका छन्, तर त्यो दिगो एकदम सस्टेनेबल चाहिँ हो भन्ने मलाई लाग्दैन। किनभने अहिलेको लागि पो त्यो सहजीकरण गर्ने अन्य कुराहरू छन्, भोलि चेतनाको स्तर नेपाली जनताको माथि उठ्दै गइरहेको अवस्था छ भने भोलिको त्यो आउने नयाँ पिरियडलाई आउने नयाँ वातावरणमा अहिलेको हाम्रो यो बिहेभ त्यतिखेर मिल्छ कि मिल्दैन भन्ने एउटा चुनौती छ। त्यसैले समय परिस्थिति अनुसार आफूलाई ढाल्दै लग्यो, आफूलाई अपडेट गर्दै लग्यो भने जीविकोपार्जनमा समस्या हुन्छ जस्तो मलाई लाग्दैन।
अनि राजुजी, जस्तो खास गरी दलितै भएर तपाईँले कुनै त्यस्तो पीडाहरू भोग्नु भएको अथवा दलित समुदायको भएका कारणले तपाईँलाई परेको समस्या त्यस्तो केही छ?
अब यी त अनगिन्तीहरू होलान् होइन, भलै म अहिले ठ्याक्कै भन्नुपर्दा मलाई 29 वर्ष भयो, अब फागुनमा 30 सुरु हुन्छ, 29 पुरा भएर त्यति धेरै म्याच्योर्ड भएको चाहिँ त्यस्तो अनुभवै सुनाउने त मेरो उमेर भएको नहोला। तथापि तुलनात्मक रूपमा हेर्दाखेरि कि अहिलेका विभेदका कुराहरू जुन छन्, अहिले गरिने विभेद, यद्यपि म गैर दलितहरूलाई जाने तुच्छ भाषा प्रयोग गर्न चाहन्न, उहाँलाई म सम्मान गर्दछु, अहिलेको जुन परिवेश छ र पहिलाको इभन मलाई चेत फिरेदेखि झन्डै मलाई 7-8-9-10 वर्षदेखि यताको जुन देखिको जुन पिरियड अहिलेसम्मको त्यो बिचको अवधिमा धेरै आरोहहरू नआएका होइनन्। म धेरै ढिलो स्कुल गएको हुँ। विक्रम सम्बत 2054 सालमा म एक क्लासमा पढ्थेँ। त्यतिखेर म बुवासँग दक्षिण भारत बेङ्गलोर गएको थिएँ। त्योभन्दा पूर्व तत्कालीन हाम्रो बालज्योति निमावि थियो, बेतकोट, हालको बेतकोट नगरपालिका वडा नम्बर 4, साबिक दैजी गाविसको वडा नम्बर 4। त्यहाँ 4 वर्षसम्म त म कालो पार्टी के भन्छ सानो सिलेटहरू के भन्थ्यो त्यो लगेर म आफै चकले लेख्ने अनि त्यो कमेरो हुन्थ्यो त्यतिखेर अनि खरी के भन्नुहुन्थ्यो त्यो लगेर 4 वर्ष त्यहाँ बेङ्गलोर जानुभन्दा पूर्व बुवासँग त्यहाँ जानुभन्दा पूर्व पनि 4 वर्ष रेगुलर त्यहाँ जाने हामीलाई बेन्चमा पनि बस्न दिँदैन थियो त्यतिखेर। म भुक्तभोगी छु, मलाई राम्रोसँग थाहा छ। त्यो आजभोलि त कङ्क्रिटहरू हुन्छ तर त्यतिखेर माटोको हुन्थ्यो पुरै अनि भित्ताहरू पनि त्यति धेरै लिपेको हुँदैन थियो, कहिले कुनै ठाउँमा खाली हुन्थ्यो। टिचरहरू क्लासमा आउँदाखेरि चाहिँ हामीलाई बस्न दिइन्थ्यो भने उहाँहरू गइसके पश्चात त्यो बेन्चमा पनि बस्न नदिने अवस्थाबाट सुरुवात भएको हो। त्यतिखेर भले अब त्यति मेच्योर्ड थिएनौँ हामी, दलितै भएका कारणले उहाँहरूले यसो गरेको हो कि भन्ने हाममा लाग्दैन थियो कि हामीले यस्तै सहनुपर्छ अथवा यो नै हाम्रो जीवन हो भनेर एक खालको त्यस्तो काँचो सोच हुन्थ्यो भने अहिले त्यो गर्दै गर्दा पछि गएर म बिचमा मेरो एक क्लासको स्कुल मैले शान्तिनिकेतन प्राविबाट सुरु गरेँ। 5 क्लास पास गरिसकेपछि मैले बालज्योतिमा निमावि तत्कालीन निमाविमा 8 क्लाससम्म पढेँ। त्यहाँ पढ्दाका बखत म नाम लिन चाहन्छु यस मानेमा कि एक राम्रोसँग नराम्रो पनि हुँदो रहेछ भन्ने अथवा नराम्रोसँग राम्रो पनि आउँदो रहेछ भन्ने कुरो मैले बुझेँ। एक दिनको कुरो हो, म कक्षा 7 पढ्थेँ, त्यो नल चलाउँदै थियौँ बालज्योति निमाविको। त्यतिखेर एकजना समथिङ अवस्थी हुनुहुन्थ्यो लेडिज, उहाँ र म सँगसँगै पहिला एउटै क्लासमा बस्ने ओल्लो पल्लो बेन्च थियो। नलबाट पानी निकाल्दाखेरि पिउनको लागि पहिला चाहिँ उहाँले अब यो अलिकति गोरु अनुहार हो के देखेर ठ्याक्कै त्यस्तो बिहेभ गर्नु भएन। पछि गएर त चाहिँ डुम अथवा विभिन्न यस्ता भनौँ न यो खालका शब्दहरू प्रयोग गरेपछि त दलित होस् यताउता तैँले लाग्नु हुँदैन भनेपछि आदरणीय गुरु हुनुहुन्थ्यो ध्रुवराज अवस्थी सर, उहाँले भनेको कुरो मलाई अहिले पनि स्मरण छ। जमाना कहाँदेखि कहाँ पुग्छ, तिमी चाहिँ नचाहिने नाना थारी कुरा गर्ने, यो चाहिँ हुँदै होइन, त्यस्ता कुरा गर्नुपर्छ। स्कुल त सबैको साझा सम्पत्ति हो, यो चाहिँ सरस्वतीको मन्दिर हो, यसमा आउने सबैलाई बराबर किसिमको व्यवहार गर्नुपर्छ, अब आइन्दा यस्ता खालका शब्दावलीहरू प्रयोग नगर्नु भनेर जब उहाँले भन्नुभयो त्यसपछि ए मेरो पनि कोही न कोही छ है यो स्कुलमा भन्ने खालको हुन्थ्यो। त्यतिखेर धेरै चरम छुवाछुत भेदभाव त थिएन तर पनि उहाँहरूले ल्याएका खानेकुराहरू अलगै लगेर खानुहुन्थ्यो। हामी सँगै जाँदाखेरि पनि अब त्यो पानीले चाहिँ नलमा गइसकेपछि खुट्टाको बुढियौँलाई चाहिँ पानीमा चोप्ने त्यो व्यवस्था चाहिँ त्यतिखेर छँदै थियो।
अझै पनि दलित समुदाय जाति विभेदको चपेटाबाट पूर्ण रूपमा मुक्त भएको छैन भन्ने कुराहरू जुन तपाईँ यस्तै मान्छेहरू वकालत गर्ने मान्छेहरू भनिरहेका छन्, एकदम त्यो भनेको के हो?
अहिले स्वरूपहरू फेरिएका छन्। अहिले म 9-10 क्लासमा म शारदा मावि, तत्कालीन शारदा मावि र हालको शारदा उच्च माविमा त्यहाँ पढेको हो। त्यहाँ पढ्दाखेरि केही कम भएको थियो त्यस्ता विभेदहरू भने म 11-12 जनज्योति क्याम्पस यो प्लस टू यहाँ आएँ। यहाँ पढ्दाखेरि पनि अरू धेरै स्कुलहरूमा चाहर्दै जाँदाखेरि यो जातिगत रूपमा पनि फरक हुँदो रहेछ, क्षेत्रगत रूपमा पनि विभेदका भनौँ न त्यो चरणहरू अथवा उतार चढाव हुँदो रहेछन्। जस्तै बैतडीमा हुने दलित सम्बन्धीका छुवाछुत भेदभावहरू र अछामलाई चाहिँ तुलना गर्दाखेरि अझै फरक पाएँ। बझाङमा अझै केही खुकुलो पाएँ मैले, डडेलधुरामा त्योभन्दा अझै। म आफै जन्मेको श्रीकोट गाविसमा त्यहाँ चाहिँ जोशीहरू, बाहुनहरू अथवा भट्टहरू उहाँको विशेष गरेर हाम्रो भूल अथवा सार्की जेसुकै भने पनि त्यो बाहुल्यता भएको भएर पनि त्यहाँ चाहिँ त्यत्रो चरम खालको त्यस्तो विभेद चाहिँ पहिलादेखि थिएन। किनभने त्यहाँ कम्युनिस्ट पार्टीहरूका कार्यकर्ताहरूको पनि बढी बाहुल्यता भएर पनि होला, तत्कालीन नेकपा माले अथवा एमाले उहाँहरूका कार्यकर्ता पनि धेरै भयो। त्यस पश्चात जुन यो तत्कालीन माओवादीको 10 वर्ष जुन उहाँहरूकै भाषामा भन्नुपर्दा जनयुद्ध उहाँले जुन सञ्चालन गर्नुभयो त्यसले पनि धेरै प्रभाव पार्यो र त्यहाँ चाहिँ हाम्रो श्रीकोट गाविसमा अरूको तुलनामा श्रीकोट बैतडी जिल्लाको टोटल्ली त मलाई थाहा भएन। अहिले पनि हामी जाँदाखेरि कतिपय अवस्थामा हेर्ने हो भने यो कञ्चनपुरका केही सहरी एरियामा भएका व्यवहारभन्दा पनि त्यहाँ एकदमै मैले खुला पाएँ, ओपन पाएँ, उहाँ चाहिँ विभेद एकदमै कम छ। र यहाँले भने जस्तै अहिले कस्तो छ त, पहिलो कुरो त के छ भन्दा मैले भने स्वरूपहरू फेरिएका छन्, विभेदका चाहिँ त्यो आवरणहरू के भन्छ त्यो व्यवहारहरू जिउका त्यो छन्। किनभने नम्बर 1, अहिले यहाँ सबैभन्दा दुःख लाग्दो कुरा के छ भने कञ्चनपुरको हकमा मात्रै कुरो गर्दाखेरि इभन महेन्द्रनगर बजार एरियाको कुरा गर्ने हो भने दूर दराजबाट बैतडी दार्चुला डडेलधुरा बझाङ विभिन्न ठाउँबाट र यही कञ्चनपुरको कुनाकन्दराबाट यदि कोही विद्यार्थी यहाँ पढ्न आउँछ भने उसलाई कोठा पाइँदैन, नम्बर एक पाउनै गाह्रो हुन्छ। अहिले चाहिँ उहाँहरूले डाइरेक्टली तिमी दलित हौ कि होइनौ भनेर सोध्दैनन्, उहाँहरूको सोध्ने पारा भिन्नै छ, फरक छ। के मानेमा फरक छ भन्दा पहिला चाहिँ तिमी कुन जातको हो कुन थरको हो भनेर यसरी डाइरेक्टली सोध्थे र सिधै इन्कार गर्थे। अहिले पनि कतिपय उहाँहरूकै गैर दलित व्यक्तित्वहरू भन्नुहुन्छ, ए बाबा आफ्नो घर हो म दिउँ कि नदिउँ त्यो मेरो सरकारको विषय हो भन्नुहुन्छ। यद्यपि उहाँको त्यो अधिकारको कुरा होला, स्वतन्त्र उहाँको सम्पत्तिमाथि हामीलाई चाहिँ कब्जा जमाउन दिनुहोस् त भनेको हुँदै होइन, तर जतिखेर उहाँले जुन प्रश्न गर्नुहुन्छ नि अहिले चाहिँ कसरी टार्नुहुन्छ त भन्दाखेरि कोठा खोज्दै जाँदाखेरि रूप रङ्ग हेर्दाखेरि उनीहरूले ठम्म्याउन सक्यो भने त्यतिखेरै इन्कार गर्नुहुन्छ, कोठा बुक भइसकेको छ भन्नुहुन्छ। यदि रूप रङ्गबाट चाहिँ यो दलित हो चिन्न सकेन भने उहाँ कति सभ्य भाषामा चाहिँ प्रश्न गर्नुहुन्छ भने हजुरको शुभ नाम के हो भाइ भनेर सोध्यो, अथवा बहिनी भन्यो भने जस्तै मलाई सोध्यो मैले भने मेरो नाम राजुराम सार्की हो भने ए ठिक छ यहाँको चाहिँ सोचलाई हामीले मान्यौँ, तपाईँलाई चाहिएको कोठा हुन त पहिला दिदी अथवा दाई भाउजू काका काकी के भन्नुहुन्छ, काका बुवाले पनि एकजना को आएर सोधेर गयो भन्दै हुनुहुन्थ्यो, उहाँले यदि कोठा पहिले नै बुक गरिसक्यो अथवा दिइसक्यो भने त यहाँले दुःख मान्नु पर्दैन, बरु तपाईँको नम्बर फोन नम्बरहरू दिएर जानुहोस् हामी पछि यहाँलाई कल गर्छौँ अथवा खबर गर्छौँ भन्नुहुन्छ। त्यसो भन्यो यदि कसै घरबेटीले भने उसले मान्नुपर्छ सोच्नुपर्छ कि मलाई कोठा पाइँदैन, म 100% भनिरहेका त होइन, मलाई लाग्छ 98% यदि त्यसो प्रश्न गर्छ कसैले तपाईँको फोन नम्बर दिएर जानुहोस्, यदि भन्छ भने त्यो दलित विद्यार्थीले अथवा त्यो दलित घरको केटाकेटीले उसले सोच्नु पर्यो मलाई यहाँ कोठा पाइँदैन, एकदम इमान्दारीका साथ पछि फोन पनि आउँछ भाइ अथवा बहिनी हामी कोठा पहिले नै बुक भइसकेका रहेछ हामी दिन सक्दैनौँ सरी ल अब अर्को अन्तै ठाउँ खोज्नु होला भन्नुहुन्छ भने इन्कार गरेकै हो, घुमाउरो पाराले गर्नुहुन्छ उहाँहरू भने यो यहाँको सरोकार राख्ने यहाँको जिल्ला प्रशासन यहाँको गैर के अरे दलित अगुवाहरू अथवा विशेष गरेर राजनीतिक दलहरूमा आजमा पनि यो कुरा थुप्रै प्लेटफर्ममा मैले उठाइराखेको छु, ए यस्तो कुरा पनि गर्ने अहिलेको सन्दर्भमा यस्तो हुँदै हुँदैन पनि भन्छन् तर उहाँहरूले नै गरिराखेका हुन्छ भने स्वरूपहरू फेरिएका छन्। अहिले सँगै चिया खाने मान्छे बस्छ आफू एकदम घनिष्ठ छ हिजो सँगै खाएको सारा चिज छ तर पनि चिया पिउँदाखेरि बुरुक्क उठिदिने उफ अनि एक ठाउँबाट अर्को ठाउँमा गइदिने यावत खालका चाहिँ प्रश्नै गर्न नसकिने खालको व्यवहार गर्छन्। तर धेरै राम्रा साथीहरू पनि कतिपय साथीहरू नभएका होइनन्, एकदमै गैर दलितभित्र पनि राम्रो राम्रो व्यक्तित्वहरू हुन्छन्। यहीँ म कटानको कुरा गरौँ, नाम ठ्याक्कै तोक्दिनँ, कटान क्षेत्रमा घरबेटी एउटा एकजना ठकुरी क्षेत्रकै भनौँ जातिको मान्छे हुन् उहाँले चाहिँ कोठा दिइराख्नु भएको छ अहिले पनि, उहाँले दिइराख्नु भएको कोठा देखेर एकजना मेरो आफ्नै भाइ आफ्नै मेरो भाइको भाइ त्यहाँ डेरा गर्न भनेर बसेका अनि उनले चाहिँ रातो टिका लगाएर उभिएर उभिराखेका रहेछन् त्यो छेउमै पोल छ एउटा बिजुलीको अनि त्यो ओल्लो घरबेटीले माथिल्लो घरबेटीले चाहिँ बाबु तिम्रो घर कहाँ हो अनि बैतडी हो फेरि हाम्रो बैतडी सिरकोट हो भन्ने बित्तिकै जोशी हो कि भट्ट हो कि भनेर भन्छन् हामीहरूलाई, होइन अब अँ म सिरकोटको ए तपाईँ किन बसेको त यहाँ यो त डुम बस्ने ठाउँ त हो नि यो कोठा यो घरमा नि बस्ने हो तपाईँ भनेर भन्ने अनि जसले दिएको छ कमसेकम उसलाई पनि हतोत्साहित गर्ने खालका शब्दावलीहरू उहाँहरूले प्रयोग गरिदिँदाखेरि त्यो एकदमै भनौँ न मनमा चाहिँ चोट पुग्छ।
राजुजी अब के गर्न चाहन्छ,
यदि मैले राजनीति नै गर्न पाउने राम्रो अवसर पाउँछु भने म त च्यालेन्ज गर्छु राजनीतिक दललाई पनि, किनभने अब दलित भएर आरक्षणमै बस्नुपर्छ अथवा दलितको लागि मात्रै म नेता हो अरूको लागि हुँदै होइन भन्ने ढङ्गबाट राजुराम सार्की परिचित हुन चाहँदैन। यदि मैले भोलि गएर यदि साँच्चीकै राजनीतिमा आउनुपर्छ, किनभने दलितहरू जबसम्म राजनीतिक दलमा आबद्ध हुँदैनन् जबसम्म खुला राजनीतिमा जाने पाइला टेक्दैनन् तबसम्म उनले जति गफ लगाए पनि त्यो निर्णायक तहमा जाने दलितको प्रतिनिधित्व हुन सक्दैन भने त्यो आरक्षणमा कोटामा तथापि केही हदसम्मको लागि माथि उठाउनुको लागि त्यो राम्रो पक्ष होला राज्यले लिएको, म त्यसमा कटाक्ष गर्न खोजेको पनि हुँदै होइन। मैले भन्न खोजेको मात्रै के भने अबको पाटो भनेको चाहिँ जम्मैले राजनीति गर्नुपर्छ भन्ने हुँदै होइन, जसलाई राम्रो लाग्छ शिक्षातिर जानुहोस् प्राविधिक शिक्षा पढ्नुहोस् जागिर गर्नुहोस् अथवा अन्य अन्य सेक्टरहरूमा पनि जानुहोस् तर अलिकति बुझेको केही न केही भनौँ न राजनीतिको बारेमा बुझेको यदि दलित अगुवा हुनुहुन्छ भने उहाँ चाहिँ एक आपसमा टुट्ने फुट्ने काम होइन कि अब आफ्नो स्तरभन्दा अलिकति माथि उठ्ने त्योभन्दा अलिक माथि उठेर भोलि स्थानीय निकायको निर्वाचन हुँदैछ त्यहाँसम्मको जाने हिम्मत राख्नु पऱ्यो कि दलित अगुवाहरूले पनि, किनभने भोलि निर्णय डिसिजन गर्ने कसले कहाँ के गर्ने भन्ने सारा कुराहरूको फैसला गर्ने भनौँ न त्यो खालको संरचनालाई हाँक्ने भनेको स्थानीय निकायका जनप्रतिनिधि नै हुन्, हाम्रो यो सेक्टरको लागि अथवा यो क्षेत्रको लागि भने अब चाहिँ त्यो साहस पनि गर्नुपर्छ जस्तो लाग्छ। म कता कता त्यो पनि सोध्छु, म अहिले पनि च्यालेन्ज गर्छु। मेरो क्षेत्रमा म दलितको मात्रै अगुवा भएर हिँडिरहेको अवस्था होइन, म बाहुन छेत्रीको लागि पनि म लोकप्रिय बन्न चाहन्छु। तथापि कतिपय सबै 100% कसैलाई मान्ने कुरो पनि हुँदैन, कसैको लागि आँखाको तारो पनि बन्या होला, कतिपय अवस्थामा राम्रा कुरा गर्दाखेरि कसैलाई अपाच्य पनि होला। तथापि म दुधले धोएको छु, मैले बोलेका कुराहरू सब ठिक छन्, म चाहिँ सुधार्नु गर्ने पक्ष नै छैन पनि भन्दैन। उमेरै मेरो भर्खर 29 वर्ष चलिरहेको छ भने धेरै कुराहरू सुधार गर्नु होला भने अबको पाटो भने राजनीतिक, जबसम्म राजनीतिमा हाम्रो पहुँच अर्थपूर्ण हुँदैन दलितहरूको, तबसम्म म जस्ता राजुराम सार्की हजारौँ जन्मी पनि कुनै अर्थ छैन। अथवा भनौँ न, हिजो यो माओवादीहरूको जनयुद्धकै कुरो गर्ने हो भने पनि तपाईँको पहिलो शहीद दिलबहादुर रम्तेल भएका थिए। त्यसैले म त के भन्छु भने दलितहरू जहाँ पनि प्रयोग मात्रै हुने, राजनीतिक जब परिवर्तन भइसके पश्चात उहाँहरूको भूमिका न्यून हुने अथवा ओझेलमा पर्ने जुन प्रवृत्ति छ। अहिले कङ्ग्रेस पार्टीले पनि के भन्छ भने धर्मानन्द परियारलाई चाहिँ हामीले पहिलो महामन्त्री बनाएका हौँ भनेर उहाँहरूले पनि फुर्ती हान्नुहुन्छ। तर अन्ततोगत दलितको समग्र हितको लागि उहाँले के गर्नुभएको छ त? चाहे एमाले पार्टी होस् चाहे अन्य जुनसुकै राजनीतिक दल भए पनि समग्रमा चाहिँ राजनीतिक दलभित्र निर्णायक तहमा, निर्णायक पोस्टमा जबसम्म दलित अगुवाहरू पुग्न सक्दैनन् तबसम्म हामीले यो के भन्छ भू धरातलमा खालि कुरा गरेर कुरा मात्रै हुन्छ जस्तो लाग्छ। त्यसैले अब राजुराम सार्कीको भावी लक्ष्य भनेको चाहिँ के हो त भन्दा, मभन्दा सिनियर यदि कोही राम्रो काम गर्छु भनेर आउँछ भने उहाँलाई मजाले सहयोग गरिन्छ। जुनसुकै पार्टीको होस्, म कुनै यो बिसिडी भन्दैन, मर्ता क्या नै कर्ता भने जस्तै यदि यस्तै स्थिति रहिरहन्छ भने हार्नु जित्नु आफ्नो ठाउँमा छ, तर राजनीतिमै आउनु पर्यो भने भोलि गएर खुलेआम राजनीति गर्न राजुराम सार्की पछि पर्दैन, म यो पनि दावा गर्न चाहन्छु। तथापि मभन्दा सिनियर खारिएको मान्छे कोही आउँछ, समग्र दलित मात्रै नभएर दलितको हित चिताउने तर गैर दलितलाई पनि सँगसँगै लान सक्ने त्यस्तो क्षमता भएको, त्यस्तो खुबी भएको यदि कोही मान्छे आउँछ भने उहाँलाई पनि स्वागत गर्नु पर्दैन भन्ने मान्यता राजुराम सार्की राख्दैन।
कार्यक्रमको हामी अन्ततिर आइरहेका छौँ, तपाईँको व्यक्तिगत रूपमा तपाईँ दिनचर्या कस्तो रहन्छ?
पक्कै पनि दिनचर्याको कुरा गर्दाखेरि हामीले जानी वा नजानी घरमा पनि घरेलु हिंसा गरिराखेकै हुन्छौँ। यो लुकाइराख्नुपर्ने, यो धेरै जाने के भन्छ लिपेर कुरा गरिराख्नुपर्ने हुन्छ जस्तो मलाई लाग्दैन। धेरै साथीहरूले मिडियामा त्यो कुराहरू खोल्न चाहँदैनन्, म चाहिँ सघाइराखेकै हुन्छु भन्छन्। तर म प्रष्ट रूपमा भन्न चाहन्छु, म 100% अथवा पुरै चाहिने घरेलु हिंसा गर्छु त म जस्तो लाग्दैन। तथापि कहीँ न कहीँ जानी नजानिने किसिमले पनि हामीले गरिराखेका हुँदो रहेछौँ। किनभने अब म छोटो उदाहरण यहाँलाई के निवेदन गर्न चाहेँ भने, अरू कुरा त धेरै छन्, त्यस्तो वृत्तान्त गर्न चाह्यो भने समय घन्टौँ लाग्ला। एउटा सानो म उदाहरण के दिउँ भने, हामी सुत्दाखेरि जस्तै म र मेरो श्रीमती हामी दुइटै फ्यामिली सुत्दाखेरिको जुन अवस्था हुन्छ, कमसे कम म त उठेर काम गर्दैन गर्दैन भने म बिच बाटोमा अडिएर सुतिदिन्छु कि। जहाँनिर उठेर उहाँले चाहिँ मेरो श्रीमतीले बाहिर जानुपर्ने हो, त्यहाँ चाहिँ उहाँले एउटा हाम्रो हिन्दू धर्मको संस्कारको कुरा मात्रै गर्ने हो भने उहाँले नागेर जानु नपर्ने, म त फेरि त्यसलाई मान्दैन, मेरो घरमा भोलि त्यो लागु नहोला। तर त्यो चाहिँ छ क्या, त्यसैले कमसेकम न्यूनीकरणतर्फ राजुराम सार्की अग्रसर छ। त्यो त्यसरी चाहिँ सघाइराखे अवस्था हो घरको कामको सवालमा, र घरमा आमा बुवाको भनेकै नटेर्ने अथवा त्यो श्रीमतीको भनेकै नटेर्ने मान्छे पनि म हुँदै होइन, त्यसरी चाहिँ गरिराखेका हुन्छु। तर कति ठुल्ठुलो गोष्ठी सेमिनारहरूमा जाँदाखेरि जसरी मान्छे खुलेआम अभिव्यक्ति दिन्छन्, म चाहिँ घरमा सबैलाई सघाउँछु, म यो गर्छु भन्दाखेरि मलाई चाहिँ बडा लज्जा बोध हुन्छ। किनभने हामी वास्तवमै सघाइराखेका अवस्था हुँदैन, किनभने त्यो पुरातनवादी चिन्तन सोचबाट हामी ग्रसित छौँ। कहीँ न कहीँ हाम्रा व्यवहारहरूमा अलिकति सम्भ्रान्तपन, अलिकति भनौँ न त्यो गन्ध, त्यो व्यवहार नभएको होइन, तर हामीले आफूलाई पनि सुधार्नुपर्ने त्यो पाटो पनि मैले देखेको छु। र यद्यपि मैले मेरो श्रीमतीलाई खुसी राखेको छु जस्तो मलाई लाग्छ, यो पनि सकारात्मक हो मेरो लागि भनेर म त्यसलाई त्यसरी ग्रहण गर्छु र यसरी नै मेरो दिनचर्या चलिरहेको अवस्था छ।
श्रोता, आज नालीबेली कार्यक्रममा हामीले राजुराम सार्कीसँग कुरा गऱ्यौँ। उहाँ परिवर्तनका लागि परिरहनु भएको छ, दलितहरू पनि अगाडि बढ्नुपर्छ भन्ने कुरालाई आज उजागर गरेर कार्यक्रममा आउनुभयो। र उहाँले गरेका कामले तपाईँका जीवनमा पनि केही परिवर्तनका पाइलाहरू अगाडि बढ्छन् भने अवश्य पनि बढाउनु होला। अन्तमा केही भन्न चाहनुहुन्छ राजुजी?
हुन्छ, एकदमै धन्यवाद यहाँलाई। अन्तमा मैले भन्न चाहेको के हो भने, म यहाँ केही कुराहरू लेखेर पनि ल्याएको थिएँ, म दलितको बारेमा कुरा गर्दै गर्दाखेरि एउटा सानो सन्देश भन्ने कि अथवा यसलाई विशेष गरेर यो बेतकोट नगरपालिका वासीहरूको लागि एउटा खुसीको कुरा के छ त भन्दा, हामीले प्रोफाइल बनाउँदै गरिराखेको अवस्था थियो, म त्यहाँको दलित वर्ग उत्थान समन्वय समितिको सदस्य भएका नाताले पनि केही कुरा मैले सेयर गर्न चाहेँ। त्यहाँ हाम्रा साथीहरूको पनि नामै चाहिँ यो हो भनेर म नलिउँ, तथापि मैले के देखेँ त भन्दा, मिलिजुली बसौँ बाणी चुनी खाउँ भन्ने जुन प्रवृत्ति योभन्दा पूर्वको स्थिति रहेछ। उहाँहरूले गरेका सब नराम्रा काम हुन् त म भन्दिनँ, उहाँहरूले गरेका धेरै सकारात्मक, म भन्दा अगाडिको अगुवाहरूले गर्नुभएका सकारात्मक कामको मैले प्रशंसा गर्नुपर्छ, त्यसमा मैले कन्जुसाइ गर्न चाहिनँ। तथापि कार्यक्रम कसरी भइराख्या, लक्षित वर्गका बजेटहरू खर्च गर्दाखेरि, थुप्रै कुराहरू गर्दाखेरि पनि त्यहाँ अलिकति चुकिराख्या अवस्था, त्यो अनुरूपको चाहिँ कार्यान्वयन तहमा नदेखेको अवस्था हुनाले मैले मेरो नेतृत्वमा धेरै साथीहरू, हाम्रो 13 जनाको टिम छ, हामी सबै लागेर त्यसरी चाहिँ डाटा सङ्कलन गरेका छौँ, जस अन्तर्गत यो टोटल अहिले चाहिँ नै हामीले उठाएको यो कोर डाटा फाइनल हुन अझै बाँकी छ। यो मैले ठ्याक्कै प्रकाशित भइ नसकेको तर अन्तिम तयारीमा पुगेको डाटा मैले भन्न चाहेँ। यसमा चाहिँ बेतकोट नगरपालिकाको होल जनसङ्ख्याको 5,818 जना चाहिँ पुरुष जनसङ्ख्या, 5,818 जना, 5,453 जना चाहिँ महिला रहेको अवस्था छ। टोटलमा चाहिँ 11,271 जना बेतकोट नगरपालिकाको टोटल जनसङ्ख्या छ, जसमा चाहिँ 1,591 घरधुरी चाहिँ दलितको घरधुरी रहेको अवस्था छ। भने मैले भन्न चाहेको के त भन्दा, यदि साँच्चीकै राजुराम सार्कीले भोलि गएर दलित वर्गको लागि मात्र नभएर गैर दलितको लागि पनि के गर्न चाहन्छ अथवा उनले कुनै इच्छा जाहेर गर्दछ भने, यहाँको बेतकोट नगरपालिकाका वासीले अथवा बेतकोटमा बस्ने हुने सम्पूर्ण दलित गैर दलित सम्पूर्ण वर्गहरूले उनलाई भोलि सहयोग गर्ने कि नगर्ने। मैले भोलि मान्नुहोस् राजनीतिमा आउँ, म मेयरको लागि लड्न चाहेँ मान्नुहोस्, अथवा म उपमेयरको लागि लड्न चाहेँ, अथवा वडा अध्यक्षको लागि लड्न चाहेँ, जुनसुकै ठाउँमा पनि लड्न चाहन्छु भने, म कुनै दलित घरमा जन्मिएर मैले अपराध गरेको हुँदै होइन, मैले दलित घरधुरीमा जन्मिएर अपराध गरेको होइन, तथापि त्यसका बावजुद धेरै विभेदहरू सयौँ होला, धेरै चाहिँ भनौँ न त्यो खालका तिरस्कारहरू भोग्यौँ होला, तर समाजले दिएका धेरै सम्मानहरू पनि मैले ग्रहण गरेको छु भने, भोलि राजुराम सार्की एउटा दलितको लागि मात्रै नभएर समग्र दलित गैर दलितलाई सँगसँगै लान सक्ने क्षमता नभएको पनि हुँदै होइन। त्यसैले भोलि राजुराम सार्की योभन्दा पनि, अहिले त म जन्मे म भनौँ न बचपनमै छु, बचपनामै छु, मैले धेरै बानीहरू सुधार गर्नु पर्ला म यो भन्छु पनि, भने राजुराम सार्कीले भोलि राम्रो काम गर्नको लागि यदि तम तयार भयो भने बेतकोट नगरवासीले सहयोग गर्ने कि नगर्ने, मेरो आग्रह उहाँहरूलाई के हो त भन्दा, बेतकोट नगरपालिकामा बस्ने, यद्यपि यो सुनिराख्नु भएको सम्पूर्ण कार्यक्रम सुनिराख्नु भएको श्रोताहरूलाई पनि मेरो अनुरोध के छ भने, मान्छेको सिकाइ भन्ने कुरो कहीँ फुल स्टप हुँदैन, पूर्ण विराम पनि हुँदैन, सङ्घर्षको कुनै चाहिँ व्याख्या पनि हुँदैन, परिभाषा पनि हुँदैन राजुराम सार्कीको भाषामा, किनभने सङ्घर्ष चलिराख्ने कुरा हो, त्यो समयअनुसारका नयाँ नयाँ खालका चाहिँ चुनौतीहरू आउँदै रहन्छन्। अहिले जातीय रूपको चाहिँ विभेद खेपिरहेको छौँ भने भोलि वर्गीय विभेद आउला, अन्य कुराहरू आउलान् भने, त्यसलाई छिचोल्नको लागि आफूलाई हरेक हरदमतम तयार राख्नुपर्छ। त्यस्तो खालको भनौँ न गुणहरू पनि ममा नभएको होइन, त्यस्तो खालको गुणहरूको विकास म आफूमा पनि गर्दैछु, यद्यपि गरिराखेको छु भने, भोलि राजुराम सार्कीले त्यस्तो राम्रो काम गर्नको लागि तम तयार अवस्थामा रह्यो भने बेतकोट नगरवासीले विशेष गरेर सहयोग गर्नुपर्छ। र यो सुनिराख्नुभएका श्रोताहरूमा मेरो विशेष आग्रह के हो भन्दा, मैले त केही गरेकै छैन अहिलेसम्म, म सुरुवाती अवस्थामा छु, मैले धेरै कुराहरू यो समाजबाट ग्रहण गरेको छु, यो समाजप्रति ऋणी छु, र यो समाजमा राजुराम सार्कीले धेरै कुराहरू गर्न बाँकी छ, भले मर्नको चाँडो मर्लाको ढिलो मर्ला त्यो प्रकृतिको देन हो र उसले फैसला गर्ला, तर तथापि बाँचुन्जेलसम्म जे हुन्छ राम्रो गर्नुहोस्, नराम्रोको कुरा सोच्दै नसोच्नुहोस्, म त्यही भन्छु, बी पोजिटिभ, थिङ्क पोजिटिभ, डु पोजिटिभ भन्दै यहाँहरूको चाहिँ सुन्दर भविष्यको लागि आफ्नो हरदम पाइलालाई चाहिँ सचेत हुँदै अगाडि बढाउनुहोस् भन्दै उहाँहरूलाई यही भन्न चाहन्छु। हस्, धन्यवाद,
धेरै धेरै धन्यवाद राजी। जाँदा जाँदै श्रोताहरूलाई पनि आजको कार्यक्रम सकेको जानकारी गराउँदै, यस कार्यक्रममा सहभागी हुनका लागि तपाईँहरूले 0995-3755 वा मोबाइल नम्बर 98-4726-149 प्रतिक्रिया जनाउन सक्नुहुन्छ। कार्यक्रम सञ्चालक सुरेन्द्र पनि बिदा हुन्छु। हस्त, नमस्कार।